यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचनको हालसम्म करिब 400 पालिकाको अन्तिम परिणाम प्राप्त। नेपाली कंग्रेसको अग्रता कायमै। संघीय संसदको बजेट अधिवेशन हिजोदेखि शुरू। आज र भोलि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने। इन्धनको मूल्य वृद्धिपछि अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाड़ा दरमा वृद्धि। नेपालमा 47 लाख मानिसमा उच्च रक्तचापको समस्या। 4 लाखले मात्र औषधि खाने गरेको चिकित्सकहरूको भनाई। र जलवायु परिवर्तनका कारण भारतको उत्तर पश्चिम भाग र पाकिस्तानमा वर्षेनी हजारौंको मृत्यु हुने लूको सम्भावना 100 गुणा बढ़ेको बेलायती वैज्ञानिकहरूको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पछिल्लो मतगणना अनुसार हालसम्म 400 बढ़ी पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। विविध कारणले शुक्रबार स्थगित भएका स्थानहरूमा हिजो निर्वाचन सम्पन्न भई मतगणना कार्य शुरू हुने क्रममा छ भने तनहुँको ब्यास नगरपालिकाको वड़ा नम्बर 8 आज मतदान हुँदैछ। हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले 186 पालिकामा विजय हासिल गरेको छ भने नेकपा एमाले 117, नेकपा माओवादी केन्द्रले 82, नेकपा एकीकृत समाजवादीले 7, जनता समाजवादीले 5 र अन्यले 15 पालिकामा विजय हासिल गरेका छन्। पछिल्लो प्राप्त विवरण अनुसार काठमाडौँ महानगरपालिकामा स्वतन्त्र बाट प्रमुखका उम्मेद्वार बालेन्द्र शाहले 14,458 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका तर्फबाट केशव स्थापितले 7,852 र नेपाली कांग्रेसकी सृजना सिंहले 6,900 मत प्राप्त गर्नुभएको छ। त्यस्तै ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले 9,698 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका हरिकृष्ण बेन्जनकारले 4,280 मत प्राप्त गर्नुभएको छ। ललितपुर महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जली साकेले 4,891 मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका बाबु राजा बज्राचार्यले 3,366 मत प्राप्त गर्नुभएको छ। इलामको माई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका खम्बा सिंह लिम्बु विजयी हुनुभएको छ। उहाँले 8,132 मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा पनि नेकपा एमालेका दिना भण्डारी निर्वाचित हुनुभएको छ। 7,875 मत प्राप्त गरी हिमा भण्डारी विजयी हुनुभएको हो। उता चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना जारी नै छ। हालसम्म प्राप्त विवरण अनुसार माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले 9,246 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका विजय सुवेदीले 7,994 मत प्राप्त गर्नुभएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। गैंडाकोट नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका भानुभक्त अधिकारीले 16,455 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा पनि नेपाली कंग्रेसकी शान्ति कोइरालाले 16,114 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कंग्रेसले विजय हासिल गरेको छ। डुडुवा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित हुनुभएको छ। दुवैजना पालिकामा दोहोरिनु भएको हो। चौधरीले 6,272 मत प्राप्त गर्नुभयो भने बानोले 5,884 मत प्राप्त गर्नुभएको छ। बागलुङको जैमिनी नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन भारी मतले निर्वाचित हुनुभएको छ। पुनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लीला राणालाई 5872 मत अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित हुनुभएको हो। उपप्रमुखमा पनि गठबन्धनकै नेपाली कांग्रेसका हरिहर शर्मा निर्वाचित हुनुभएको छ। उहाँले 6537 मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो। मकवानपुरको थाहा नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका विष्णु विष्ट विजयी हुनुभएको छ भने नेपाली कंग्रेसका उम्मेद्वार उपप्रमुखमा भरत गोपाली निर्वाचित हुनुभएको छ। त्यस्तै इलाम नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका केदार थापा निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा पनि नेपाली कंग्रेसकी विष्णु कुमारी लिम्बू निर्वाचित हुनुभएको छ। झापाको कन्काई नगरपालिकामा प्रमुखमा नेकपा एमालेका राजेन्द्र पोखरेल 8673 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा नेपाली कंग्रेसकी आशा शिवाकोटी 10713 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सप्तरीको तिरहुत गाउँपालिकाबाट नेपाली कंग्रेस विजयी भएको छ। मंगलबार अबेर राति मतगणना सकिएको छ। त्यहाँको पालिका अध्यक्षमा पदमा नेपाली कंग्रेसबाट पालिका अध्यक्ष पदमा नेपाली कंग्रेसबाट विजय कुमार यादव 3556 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने नेपाली कंग्रेसबाट उपाध्यक्ष पदमा वीणा देवी यादव निर्वाचित हुनुभएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कंग्रेस विजयी भएको छ। नगर प्रमुखमा नेपाली कंग्रेसका उम्मेद्वार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजय कृष्ण श्रेष्ठ विजयी हुनुभएको हो। हुम्लाको मध्य भेगमा रहेको सार्केगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कंग्रेसका ठानबहादुर रोकाए विजयी हुनुभएको छ। विजय रोकाएले 3543 मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेद्वार चन्द्रसिंह कार्कीले 3282 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। पाँच थरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार विजयी हुनुभएको छ। मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अमरराज माखिम निर्वाचित हुनुभएको हो भने उपाध्यक्षमा नेपाली कंग्रेसका सन्त कुमार शेर्मा निर्वाचित हुनुभएको छ। स्याङ्जाको पुतली बजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कंग्रेस विजयी भएको छ। हिजो साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कंग्रेसका तुलसीराम रेग्मी र उपप्रमुखमा नेपाली कंग्रेसकै देवी अर्याल निर्वाचित हुनुभएको हो। पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की 5704 मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले 5479 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कंग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका राजकुमार शाह विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कंग्रेसकी रामवती देवी मण्डल निर्वाचित हुनुभएको छ। जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कंग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेद्वार नन्दप्रसाद चौलागाईले 2320 मत ल्याई निर्वाचित हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी रेवती रावलले 2758 मत प्राप्त गर्नुभएको छ। कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली कांग्रेसका उम्मेद्वार देवीजंग गुरूङ निर्वाचित हुनुभएको छ। त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेकी कल्पना ५८२८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। धनुषाको विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजय हुनुभएको छ। नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बेचन दास तत्मा 4412 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने नगरपालिकाको उपप्रमुखमा एमालेकै आशा झा 4659 मत प्राप्त गरी विजयी हुनुभएको छ। मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेद्वार दोर्जे लामा विजयी हुनुभएको छ। नेपाली कंग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका लामाले 6706 मत प्राप्त गर्नुभयो। त्यसै गरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी मानकुमारी नेपाली विजयी हुनुभएको छ। बर्दियाको राजापुर नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका दिपेश थारू विजयी हुनुभएको छ। त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकला कुमारी चौधरी निर्वाचित हुनुभएको छ। चितवनको माडी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा कुमारी काजी महतो विजयी हुनुभएको छ भने उपप्रमुखमा नेपाली कंग्रेसका खेम प्रसाद महतो निर्वाचित हुनुभएको छ। रूकुम पूर्वको भूमि गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ। भूमिमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजय हासिल गरेको हो। गाउँपालिकाको अध्यक्षमा ओम प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित हुनुभएको छ। दोलखाको जिरी नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार निर्वाचित हुनुभएको छ। जिरी नगरपालिका गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुखमा दुवै पदमा एमालेका उम्मेद्वार निर्वाचित हुनुभएको हो। नगर प्रमुखमा मित्रबहादुर जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको नगर प्रमुखमा नेपाली कंग्रेसका लालवीर भण्डारी निर्वाचित हुनुभएको छ। उहाँले नेकपा एमालेका धनबहादुर थापालाई पराजित गर्नुभएको हो। त्यसै गरी उपप्रमुखमा समेत नेपाली कंग्रेसकै मुक्तिदेवी रेग्मी विजयी हुनुभएको छ। बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली विजयी हुनुभएको छ। बागलुङकै निसीखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कंग्रेसका सूर्यबहादुर घर्ती र उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती निर्वाचित हुनुभएको छ। भोजपुरको पश्चिम टेमके मयुङ गाउँपालिकाको अध्यक्षमा कंग्रेसका उम्मेद्वार सरोज बस्नेत निर्वाचित हुनुभएको छ। गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी रमा राई निर्वाचित हुनुभएको छ। जुम्लाको सिन्जा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विजयी भएको छ। अध्यक्ष पदका उम्मेद्वार पूर्ण प्रसाद अधिताले 1949 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी शीतला रोकाए निर्वाचित हुनुभएको छ। मकवानपुरको दुईवटा पालिकाको मत परिणाम अनुसार राक्सीराङमा नेपाली कंग्रेसका राजकुमार मल्ल अध्यक्षमा निर्वाचित हुनुभएको छ भने मकवानपुर गढ़ी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान निर्वाचित हुनुभएको छ। दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हीरा कुमार थोकर निर्वाचित हुनुभएको छ भने दोलखाको जिरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मित्र जिरेल निर्वाचित हुनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। संघीय संसदको बजेट अधिवेशन हिजोदेखि शुरू भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजोको छुट्टा छुट्टै बैठकमा विभिन्न अध्यादेश पेश भएका छन्। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश 2078, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश 2078 र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2078 पेश गर्नुभएको छ। त्यसैगरी बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले औषधि तेस्रो संशोधन अध्यादेश 2079 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश 2079 पेश गर्नुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले रेलवे अध्यादेश 2078 पेश गर्नुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 र यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 पेश गर्नुभएको छ। बैठकमा नेपाली कंग्रेसकी सांसद पुष्पा भूषाल गौतमले प्रतिनिधि सभा नियमावली 2075 नियम 142 उपनियम 4 निलम्बन गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। यसैगरी हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नु भएको छ। सो प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले आगामी बजेट सन्तुलित र समावेशी हुने बताउनुभयो। मन्त्री शर्माले आर्थिक वर्ष 2079-80 आर्थिक विकास 5.84% हासिल हुने बताउनुहुँदै मन्त्री शर्माले उत्पादनशील क्षेत्रमा लगानी गरी तीव्र आर्थिक विकास गर्ने सरकारको अठोट रहेको उल्लेख गर्नुभयो। मन्त्री शर्माले आगामी बजेट 15 योजना, संविधान, दिगो विकासका लक्ष्य, निरपेक्ष गरिबीको मारमा परेका समूह, आम जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी ल्याइने बताउँदै संघीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यता परिधिभित्र रही सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा स्थानीय तहलाई थप जिम्मेवार र प्रभावकारी बनाइने बताउनुभयो। अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमा आज र भोलि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। लामो समयदेखि व्यवस्थापिका संसदको बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अब भने नियमित रूपमा सदन चल्न दिने भएको छ। हिजोदेखि शुरू भएको संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा एमाले कुनै अवरोध गरेन। एमाले 9 महिनादेखि जारी राखेको संसद अवरोध अबदेखि नगर्ने समेत ठहर गरेको छ। बैठकको शुरूमै एमालेका सांसद प्रदीप कुमार घिमालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको जानकारी गराउनुभयो। उहाँले आफ्नो पार्टीका असन्तुष्टिहरू कायमै रहेको उल्लेख गर्नुभयो। सांसद घिमालीले देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद चल्नु आवश्यक रहेको स्पष्ट गर्नुभयो। स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न भएको भन्दै सांसद घिमालीले निर्वाचन लोकतान्त्रिक अभ्यासलाई निर्वाचनले सुदृढ़ गरेको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजो बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष 2079-80 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको छ। बैठकमा राष्ट्रिय सभा नियमावली 2075 नियम 133 उपनियम 3 व्यवस्थालाई निलम्बन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। हिजोको पहिलो बैठकमा आफ्नो स्थानबाट उभिएर विरोध जनाएको प्रमुख प्रतिपक्षी नेकपा एमाले दोस्रो बैठकमा भने विरोध गरेन। एमालेका प्रमुख सचेतक देवेन्द्र दाहालले बैठक नियमित ढंगबाट सञ्चालन गर्न दिने गरी अवरोध खुलाइएको र पार्टीको माग भने कायमै रहेको बताउनुभयो। सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाड़ा दर वृद्धि गरेको छ। यात्रुवाहक सवारी साधनमा 3.5% भाड़ा बढ़ाइएको हो। गत चैतमा भाड़ा दर निर्धारण गर्दा भन्दा अहिले डिजेल प्रति लिटर 15 रूपियाँ वृद्धि भएपछि त्यसैका आधारमा भाड़ा दर बढ़ाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ। पहाड़ी बाटोमा चल्ने मालवाहक सवारी साधनमा 4.6% र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा 5.1% भाड़ा बढ़ाइएको हो। वैज्ञानिक भाड़ा समायोजन प्रणालीमा इन्धनको मूल्य 5% वा सोभन्दा बढ़ीले घटेमा वा बढ़ेमा स्वचालित रूपमा भाड़ा दर परिवर्तन हुने उल्लेख छ। पछिल्लो पटक गत चैत 17 भाड़ा दर समायोजन गरिएको थियो। त्यति बेला डिजेलको मूल्य 138 रूपियाँ रहेकोमा हाल 153 रूपियाँ कायम भएको छ। नेपालमा 47 लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ। विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले हिजो आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले 47 लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताउनुभयो। उहाँका अनुसार तीमध्ये 10 लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र 4 लाखले मात्र औषधि सेवन गर्ने गरेका छन्। औषधि सेवन गर्ने मध्ये 2 लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उहाँले बताउनुभयो। उच्च रक्तचाप, तनाव, प्रदूषण, अस्वस्थकर खाना, मद्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निष्क्रिय जीवनशैलीले हुने गर्दछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले रक्तचापबाट बस्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताउनुभयो। उहाँले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी समेत गरेको जानकारी दिनुभयो। उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयघात, मुटु तथा रक्तनली सम्बन्धी रोग, दीर्घ मृगौलाको समस्या जस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ। मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्याम सुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढ़ाई, यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या 10 लाख पुर्याइने पनि बताउनुभयो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंहले रक्तचापको उपचारसँगै जनचेतना समेत जगाउनुपर्ने बताउनुभयो। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी नै रहेको छ। पछिल्लो मतगणना अनुसार हालसम्म 400 भन्दा बढ़ी पालिकाहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार रोल्पाको त्रिवेणी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका कर्णबहादुर बाठाले 5058 मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यसै गरी एमाले र नेपाली कांग्रेसको गठबन्धन उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार लेखमणी डाँगीले 4519 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभएको छ। नगरपालिकाको प्रमुखमा राम दुलार शाह र उपप्रमुखमा रीना देवी यादव निर्वाचित हुनुभएको हो। झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बन्नुभएका रविन्द्र लिङदेन निर्वाचित हुनुभएको छ। उहाँले एमालेका डम्बर गिरीलाई 1190 मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो। त्यस्तै उहाँले कुल मतको 6856 मत प्राप्त गर्नुभयो भने एमालेका त्यसै गरी तालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ। सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार निमबहादुर केसी निर्वाचित हुनुभएको छ। उहाँले 4464 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जुना मल्ल 4466 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यसरी पछिल्ला परिणामहरू प्राप्त हुने क्रम जारी नै छ, यसको जानकारी हामी गराउने नै छौं। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी मौसम परिवर्तनका जलवायु परिवर्तनका कारण भारतको उत्तर पश्चिम भाग र पाकिस्तानमा वर्षेनी हजारौंको मृत्यु हुने तातो हावा लूको सम्भावना 100 गुणाले बढ़ेको बेलायतका वैज्ञानिकहरूले जनाएका छन्। विश्वव्यापी जलवायु परिवर्तनका कारण उक्त क्षेत्रले सन् 2010 जस्तो भीषण लू हरेक 3 वर्षमा सामना गर्नुपर्ने वैज्ञानिकहरूले उल्लेख गरेका छन्। जलवायु परिवर्तन नभएको खण्डमा भीषण तातो हावा लू हरेक 312 वर्षमा मात्र एकपटक आउने वैज्ञानिकहरूले बताएका छन्। आगामी दिनहरूमा भारत र पाकिस्तानका केही स्थानहरूमा अति उच्च तापक्रमका साथै भीषण तातो हावाको प्रक्षेपण समेत ती वैज्ञानिकहरूले गरेका छन्। चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोलियम पदार्थ खपत गर्ने अन्तिम दिन आएको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनु भएको छ। टेलिभिजन सम्बोधन मार्फत प्रधानमन्त्री विक्रमासिंघेले देशमा चाहिने अत्यावश्यक सामान आयातका लागि तत्काल 7,50,00,000 विदेशी मुद्रा आवश्यक रहेको पनि बताउनु भएको छ। प्रधानमन्त्री विक्रमासिंघेले कर्मचारीहरूको तलब र ज्याला भुक्तानीका लागि केन्द्रीय बैंकले पैसा छाप्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। श्रीलंकामा 70 वर्ष यताकै चरम आर्थिक संकटका कारण अर्थतन्त्र धाराशायी भएको छ भने खाद्यान्न र औषधि जस्ता अत्यावश्यक वस्तुहरूको अभाव रहेको छ।
स्थानीय तहको निर्वाचनपछि पहिलो पटक मंगलबार खुलेको नेपाली शेयर बजारको कारोबार ठूलो अंकले घटेको छ। यस दिन बजारको परिसूचक 84.90 अंकले घटेर 2265.52 बिन्दुमा झरेको छ। निर्वाचन अगाडिको दुई दिन बढ़ेको बजार मंगलबार भने उच्च अंकले घटेको हो। मंगलबार बजार घटेपछि बजारको कारोबार रकम पनि खुम्चिएको छ। यस दिन कुल 221 कम्पनीहरूका शेयरहरू 1,64,49,50,00,000 रूपियाँमा किनबेच भएको छ।
भुवन आचार्य, अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 74%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म करिब 400 बढ़ी पालिकाको अन्तिम परिणाम प्राप्त, नेपाली कंग्रेसको अग्रता कायमै। संघीय संसदको बजेट अधिवेशन हिजोदेखि शुरू, आज र भोलि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने। इन्धनको मूल्य वृद्धिपछि अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाड़ा दरमा वृद्धि। नेपालमा 47 लाख मानिसमा उच्च रक्तचापको समस्या, 4 लाखले मात्र औषधि खाने गरेको चिकित्सकहरूको भनाई। र जलवायु परिवर्तनका कारण भारतको उत्तर पश्चिम भाग र पाकिस्तानमा वर्षेनी हजारौंको मृत्यु हुने लूको सम्भावना 100 गुणा बढ़ेको बेलायती वैज्ञानिकहरूको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।